نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم اسلام کی چار بنیادیں اس میں سے ہم الحمدللہ تیسرا ٹاپک شروع کریں گے اخلاقیات ابھی تک ہم نے عقائد اور عبادات کو ایک خاص حد تک سمجھا تو دین کی تیسری بنیاد اخلاق ہے پیج نمبر 77 ہے تھوڑا سا پڑھتے ہیں پھر اس پہ بات کریں گے اخلاقیات بعض لوگ کہتے ہیں اخلاق اخلاق نہیں ہوتا اخلاق افعال کا وزن ہوتا ہے خلق سے خلق کہتے ہیں پرانا ہونے کو پیچھے تھوڑی سی میں نے اس کی وضاحت دی تھی لیکن چونکہ اب یہاں یہ موضوع باقاعدہ آ رہا ہے تو ہم اس کو دیکھیں گے کہ اخلاق پرانی عادت کو کہتے ہیں اڈاپٹ نہیں کرنا پڑتا موقع کے مناسبت سے ریئیکٹ کرنے کا نام اخلاق نہیں ہے کہ مہمانوں کے سامنے بہت زیادہ سویٹلی بچوں سے بات کرنا یا دوسروں کے سامنے شوہر کو بڑی عزت سے بلانا اور بعد میں بھول ہی جانا اخلاق کیا ہوتا ہے کہ بندہ بھولتا نہیں ہے ہر جگہ ہر ماحول میں ایک ہی جیسا رہتا ہے ٹو ہیب جسے آپ کہیں کہ ہیبٹ ہے پرانا کپڑا بہت سافٹ ہوتا ہے نا اسی طرح اخلاق بندے کو نرمی دیتا ہے اچھا اخلاق ہوگا تو آپ نرم مزاج ہوں گے نئی چیز چبھتی ہے خوبصورت بہت لگتی ہے لیکن اندر سے وہ کھوکھلی لگتی ہے اسی طرح وہ چیزیں جو ہم اوپر اوپر سے ڈرائنگ روم مینر کے نام پہ اڈاپٹ کرتے ہیں وہ ہمیں تھوڑی دیر بعد خود ہی چبھنے لگتے ہیں کہ یہ آپ اتنے آرام سے کیوں بول رہی ہیں آپ کی تو ایسی عادت ہی نہیں تھی لیکن اخلاق کا ایک بڑا لمیٹڈ ہمارے ہاں مفہوم ہے اسمائل کرنا پھر یہ بھی نہ دیکھنا کہ عورت ہے کہ مرد ہے محرم ہے کہ غیر محرم ہے اور لوگوں کی خوب خاطر کرنا کھانے کو دل بھی نہ چاہے تو کہنا کھا لیں اور زیادہ سے زیادہ کھلانا اور گرم پہ ٹھنڈا ٹھنڈے پہ گرم یہ اخلاق نہیں ہے اخلاق کا اصل میں آپ دیکھیں گے کہ دائرہ کار بہت وسیع ہے ہم تھوڑا سا بک میں سے پڑھ کے پھر اس پہ بات کریں گے معنی اور مفہوم اخلاقیات اور معاملات کا تعلق حقوق العباد سے ہے یہاں میں آپ کو اس جملے کا ریکیپ کروا دوں الحمدللہ جس دن ہم نے یہ سیریز شروع کی تھی جو ساتھی ہمارے ساتھ تھے ان کو یہ بات یاد ہوگی ان کے لیے ایک ریویژن ہے نئے لوگوں کے لیے نئی بات ہے کہ ہمارا دین دو چیزوں کو ریپرزینٹ کرتا ہے حقوق اللہ اور حقوق العباد اللہ کے حق اور بندوں کے حق اللہ کے حق سے پھر دو چیزیں ڈیل کرتی ہیں عقائد اور عبادات وہ الحمدللہ ہم پڑھ چکے آپ کہہ لیجئے کہ ہم نے حقوق اللہ کی ڈیٹیلز پڑھ لی ہیں دوسرا ہاف حقوق العباد کا ہے جس میں کسی نہ کسی طرح سے بندوں سے ہم ریلیٹ کرتے ہیں تو وہاں بندوں سے تعلق کا راستہ کیا ہوتا ہے اس میں اخلاق اور معاملات یعنی ایتھکس اور ڈیلنگز اب یہاں آپ دیکھیں گے کہ اللہ والی بات نہیں دکھے گی لیکن میں ایک جملہ اکثر بولتی ہوں آج یہاں بولوں آپ اپنی اسی بک کے اوپر یا اپنے نوٹس میں لکھ لیجئے ہمارا تعلق باللہ لوگوں سے تعلقات میں جھلکتا ہے آپ اللہ سے کتنا ڈرتے ہیں آپ کسی انسان سے معاملہ کرتے ہوئے اس کا اظہار کریں گے آپ اللہ سے کتنی محبت کرتے ہیں اب اللہ تعالیٰ تو سامنے ہے نہیں اور آپ کا ذاتی معاملہ ہے اور جیسے بھی سوچیں آپ کو مجھے کیسے پتہ چلے گا کہ فلاں اللہ سے بہت محبت کرتا ہے آپ اللہ کے بندوں سے محبت کریں گے تو کہہ لیجئے کہ اگر حقوق اللہ میں گڑبڑ ہو تو حقوق العباد بھی گڑبڑ والے ہوں گے جن لوگوں کو آپ لوگوں کے ساتھ اچھا دیکھیں مان لیجئے کہ پیچھے اللہ سے خوبصورت تعلق ہے جیسے جس بندے سے پیار ہوتا ہے یا جو ہمارا قریبی ہوتا ہے پھر اس کے بچے بھی اچھے لگتے ہیں اس سے متعلقہ چیزیں بھی اچھی لگتی ہیں اس کے دیے ہوئے تحفے بھی اچھے لگتے ہیں اسی طرح سے ہمیں اللہ تعالیٰ سے محبت ہوگی نا تو اس کی دی ہوئی شریعت بھی پیاری لگے گی اس کے سارے بندے پیارے لگیں گے اور آپ کا بندوں کے ساتھ معاملہ اچھا ہوگا میں اس کو ایک چھوٹی سی مثال دے کے واضح کروں گی آپ دیکھیے کہ گورے کالے کی یہ ایک بانٹ ہے امیر غریب کی ہے صحت مند بیمار کی ہے عرب عجم کی ہے انسانوں کی ڈفرینٹ فارمز ہیں نا جب آپ صرف ایک حدیث پہ نظر رکھیں گے کہ اللہ تعالیٰ فرماتا ہے کہ مجھے اپنے ہر بندے سے 70 ماہ سے زیادہ پیار ہے بس اس کی روشنی میں آپ کو بھی دنیا کا ہر بندہ اچھا لگتا ہے آپ خود سے پوچھئے کیا میں انسان دوست ہوں یا میں انسانوں سے کٹی رہتی ہوں انسان دوستی اصل میں حقوق العباد کو پورا کرنے کا ایک روپ ہے تھوڑا سا پڑھتے ہیں اخلاقیات خلق سے نکلا ہے، جس سے مراد ہے کہ انسانوں کو ایک دوسرے کے ساتھ کس طرح پیش آنا چاہیے۔ یہ بڑا اہم نقطہ ہے، اس پہ آپ ذرا فوکس کیجئے گا، کہاں محبت، کہاں نفرت، کہاں جنگ و جدال، اور کس طرح عہد و پیمان نبھانا ہے۔ یہ تمام کیفیات اخلاق سے تعلق رکھتی ہیں۔ دیکھیے یہاں مجھے ضرورت ہے بولنے کی، کہاں محبت کرنی ہے، بلکہ میں اس کو تھوڑا سا مزید واضح کروں، کتنی کرنی ہے، اس محبت کا اظہار کیسے کرنا ہے، کہاں نفرت کرنی ہے، کتنی کرنی ہے، اس کا اظہار کیسے کرنا ہے، اس کا بڑا گہرا تعلق ہے۔ بعض لوگ اخلاق کے نام پہ محرم اور غیر محرم کا فرق مٹا دیتے ہیں۔ یہ میرے بیٹے کا دوست ہے تو یہ میرا بھی بیٹا ہی ہے، میں اس کے سر پہ ہاتھ پھیروں، میں اکیلے میں اس کے ساتھ کہیں جاؤں، میں اس کے ساتھ موٹر سائیکل پہ بیٹھ کے ادھر ادھر گھوموں، مجھے کیا ہے کہ چونکہ یہ میرے بیٹے کا دوست ہے۔ اور ایک اور بھی ہمارے ہاں غلط فہمی ہے، یہ تو عمر میں مجھ سے اتنا چھوٹا ہے، یہ تو میرے بیٹوں کے بجائے۔ جب آپ کسی کو بیٹوں کے بجا کہہ کر اس سے وہ ساری شریعت کی پابندیاں ہٹا لیں جو اللہ نے محرم غیر محرم کی دی ہیں، تو یہ آپ کے با اخلاق ہونے کی نہیں بلکہ بے باک ہونے کی علامت ہے۔ تو اسلام میں ہر چیز کی بات ہے۔ پھر دوسری بات ہے، یہ تو بیٹی برابر ہے، آپ بوڑھے ہیں، جوان ہیں، باپ کے دوست ہیں، آپ کے کوئی رشتہ دار ہیں، خالو ہیں، یا آپ کے سمجھیے کہ دور کے سیکنڈ کزنس کہہ لیجیے آپ کے باپ آپ کے، تو وہ آپ کو پیار دے رہے ہیں، یہ تو مجھے اپنی بیٹی کی طرح ہے، آپ بھی جلدی سے سر آگے کرتی ہیں، پھر وہ آپ کے سر پہ پیار دیتے ہیں، بعض تو گلے لگ جاتے ہیں، بعض کہہ جی یہ بھابھی ہے، یہ تو ماں کے برابر ہی، اس سے پیار لینا دینا کہ بس گلے لگ جاؤ، یہ با اخلاق نہیں، یہ غلط رخ ہے، ایسا نہیں ہونا چاہیے۔ تو اخلاق ہماری حدیں مقرر کرتا ہے۔ آپ گھر میں اکیلی تھی، میاں صاحب کے دوست آگے، بیل ہوئی، اب آپ کو پتہ ہے کہ گھر میں کوئی مرد نہیں ہے، اور آپ کو یہ بھی پتہ ہے کہ یہ بڑے اچھے دوست ہیں آپ کے ہسبینڈ کے، اب آپ کا اخلاق کیا کہتا ہے جی؟ آپ فٹافٹ دروازہ کھولیں، بھائی جان آپ بیٹھیں، پھر بھائی جان کو پہلے آپ جوس بھیجیں، پھر کہ بھائی جان چائے بناتے، پھر بھائی جان آپ سے باتوں میں اتنے مشغول ہوئے کہ یاد ہی نہیں رہا کہ دوست کدھر گئے، یہ با اخلاق ہونا نہیں ہے۔ جہاں اللہ کی کوئی حد ٹوٹے گی وہاں اخلاق بھی گر جائے گا۔ اب غیر محرم ہیں، آپ گھر میں اکیلی عورت ہیں، کوئی غیر آپ کے گھر میں آتا ہے، بلکہ گھروں میں رہتے ہیں لوگوں کے تو اکیلی بھابھی ہے اور اکیلا دیور ہے، کوئی ہے ہی نہیں، اب وہ ماں کے برابر جو ہے تو وہ اس کو ڈیل کر رہی ہے، راتوں کو اٹھ اٹھ کے ایک دوسرے کے ساتھ گاڑی میں جا رہے ہیں، ٹھیک ہے ان کی نیت بری نہیں ہوتی، میں مانتی ہوں کسی دیور کے دل میں بھابھی کے لیے کوئی غلط جذبات نہیں ہوں گے، لیکن آپ کو مجھے یہاں حق نہیں ہے کہ اس محبت کا اپنا معیار قائم کر لیں۔ بات واضح ہوئے؟ تو آپ لکھ لیں ایک جملہ، یہاں نہیں ملے گا آپ کو، اخلاق شریعت کے تابع ہونا چاہیے، نہ کہ شریعت سے باہر نکلا ہوا۔ پھر اسی طرح وعدے پورے کرنا، جنگ و جدال، نفرت، ہر چیز شریعت کے دائرے میں رہے۔ اور یہاں پھر پچھلی دو چیزوں کو دہرا لیں، پچھلے دو معاملے درست ہوں گے نا تو یہ معاملہ بھی درست ہوگا۔ یہ تمام کیفیات اخلاق سے تعلق رکھتی ہیں۔ اخلاقی تعلیمات تقریباً تمام مذاہب میں یکساں ہیں، یہ بھی آپ نوٹ کریں۔ ہم نے ایک کورس کروایا تھا نا یہاں بچوں کو اخلاق A to Z، جتنے ایتھکس ہیں سارے مذہب میں ایک ہی ہیں۔ ہر مذہب اپنے بچوں کو سکھاتا ہے جھوٹ نہ بولو، شاؤٹ نہیں کرو، بی کیئرنگ، بی شیئرنگ، رائٹ؟ تو ایتھکس بڑے کامن ہیں سب میں۔ اچھا میں آپ کو ادھر ایک بات ساتھ ہی بتاؤں، کیونکہ میں چاہتی ہوں کہ میں کوئی کمی نہ کر دوں، اس ایک جملے کو ذرا جذب کریں، اخلاقی تعلیمات تقریباً تمام مذاہب میں یکساں ہیں۔ اب یہ اس کی الیبوریشن دے رہی ہیں آپ کو۔ کبھی آپ نے سنا لوگوں سے ایک جملہ، یہ گورے تو مسلمانوں سے اچھے ہیں؟ کبھی آپ کہتے ہیں فلاں باتیں تو وہ بھی سارے بڑی اچھی کرتے ہیں، سمجھیں گے؟ بعض دفعہ ہم نان مسلم لوگوں کے اعلی اخلاق کی بنیاد پر ان کو مسلمانوں سے اچھا یا مسلمانوں کے برابر سمجھنے لگتے ہیں، اتنی بات ہے کہ نہیں؟ لوگ کہتے ہیں یہ لوگ بڑے اچھے ہیں، ہمارے لوگ تو غیبت کرتے ہیں، چگلی کرتے ہیں، دھوکے دیتے ہیں، یہ نہیں دیتے۔ آپ کہیے کہ واقعی جو ایک صحیح اخلاق کا کرائیٹیریا ہے اس پہ 100% ایک شخص پورا اترتا ہے، क्या आप उसको एक अच्छा इंसान कह सकते हैं? जब तक कि वो अकायद और इबादात की सीढ़ी से ना गुजरे। ये है वो मुकाम जहां मुझे बात समझानी आसान लग रही है, जो मैं अक्सर दरसों में लोगों को कहती हूँ कि आप नॉन मुस्लिम्स के आला अखलाक से मुतासिर होते हैं, इसमें कोई शक भी नहीं है। अखलाकी तौर पे ये बहुत अच्छे हैं, दूसरी तरफ से आप कहिए कि इंसानी मामलात में ये लोग बहुत अच्छे हैं, पर उनका ताल्लुक आपके रब से बिगड़ा हुआ है, तो आप उसको अच्छा कैसे कह सकते हैं? बिल्कुल ऐसे ही जैसे खानदानों में कभी झगड़े होते हैं ना, तो माँ बाप के साथ किसी की लड़ाई होती है। अब आपकी माँ से कोई नहीं बोलती, आपकी माँ की बुराइयाँ करें, आपकी माँ को कोई बदनाम करे, आपकी माँ के साथ एक और औरत के आने की कोशिश करें और आपके साथ वो बड़ा प्यार करें, तो आप क्या कहेंगे? मेरी माँ की दुश्मन और मेरी दोस्त? ये है डेप्थ में जाना इस बात का कि जो अल्लाह का नहीं बनता, वो बंदों के साथ कितना भी अच्छा बन जाए वो अच्छा नहीं हो सकता। ये आप कह सकते हैं वो लोगों के हक में अच्छे हैं, अपने हक में अच्छे नहीं हैं। क्यों? अपने आला अखलाक से लोगों को तो फायदा ही देंगे, दुख से बचाएंगे, लेकिन खुद अकायद और इबादात से गुजरे बगैर वो जन्नत में नहीं जा सकते। और यहां फिर एक जुमला लिख लें, जब तक अकीदा दुरुस्त ना हो और इबादत का सही रंग ना हो, अखलाक भी बेमानी है। मक्का वालों का अखलाक कोई बुरा था? रोटियां खिलाते थे, हाजियों को पानी पिलाते थे, सत्तू घोल के पिलाते थे, एक मेहमान के आने पे बास दफा लोग पूरा ऊंट जिबा कर देते थे, इतने हॉस्पिटेबल थे। लेकिन उसी शख्स को ला इलाहा इल्लल्लाह कहने पे पत्थर भी मारे। तो ये देखिए कि कौन इस्लाम दोस्त है, अल्लाह दोस्त है। अगर कोई इस्लाम से दुश्मनी रखे तो मुसलमान से वो आला अखलाक भी दिखा दे तो मुतासिर नहीं होना। अब सारे मजाहब में ये तालीमत यकसां क्यों है, कॉमन क्यों है? क्योंकि दुनिया में जितने भी मजाहब मौजूद हैं, इनके दाई अल्लाह के नबी और रसूल थे, और अल्लाह ने जितने भी अंबिया और रसूल भेजे, इन सब की तालीमात एक जैसी थी और इन सब का पैगाम भी एक ही था। इस एतबार से अखलाक की बुनियादें तमाम मजाहब में एक सी हैं, मगर वक्त के साथ साथ लोगों के दीन में तहरीफ करने यानी बदलने की वजह से कुछ कमी बेशी हो गई है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने नबुवत की दलील के तौर पर अपना अखलाक पेश किया, सिद्क व अमानत जैसा अखलाक जिसको सारी दुनिया ने तस्लीम किया। इसलिए इरशाद फरमाया कि वक़्त लबिस तुफी को मुमरम मिन कबली ही अफलात आकिलून, मैंने इससे पहले एक उम्र तुम लोगों में गुजार दी, तुम अकल से काम क्यों नहीं लेते? अपनी जुबान से 40 साल तक मुझे सादिक और अमीन कहते रहे हो, जिसने कभी इंसानों से झूठ नहीं बोला, मामलात में कभी ऊंच नीच नहीं की। जालिमों, वो अल्लाह पर झूठ क्यों कर बोलेगा? वो अल्लाह के साथ मामलात को गड़बड़ क्यों कर करेगा? बात सच है कि नहीं? यहाँ थोड़ी सी बात करूंगी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह का पैगाम देने से पहले लोगों को क्या प्रूव किया कि मैं सच्चा और अमानतदार हूं? आज मैं और आप चाहते हैं कि दुनिया में इस्लाम फैले, दाई बनना चाहते हैं, दावा करना चाहते हैं, उससे पहले लोगों से एक टाइटल आपको मुझे वसूल करना पड़ेगा, और वो क्या? कि हम सादिक और अमीन हैं। जब तक मुसलमान अपने आप को सच्चा साबित नहीं कर देते, अपनी डीलिंग्स में, अपने मामलात में फेयर नहीं साबित करते, नॉन मुस्लिम उनकी दावत से मुतासिर नहीं होंगे। और उम्मत सादिक और अमीन कैसे होगी? इल्म के रास्ते, तरबियत के रास्ते, तस्किया के रास्ते। जब आप लोगों के साथ अच्छे हो जाएंगे ना, तो आपको अल्लाह की बात बतानी आसान होगी। और मैं थोड़ी सी साइड लेती हूँ उन नॉन मुस्लिम्स की जिनका अखलाक बहुत अच्छा है। वो अच्छे अखलाक की वजह से आपको होता है बातिल मज़ाहिब फैला रहे हैं, क्रिश्चियनिटी के मुबल्लिगीन या उनके मिशनरीज, कभी आप उनके अखलाक देखें। वो अपने आला अखलाक से लोगों को फ़ायदा देने से, लालच देने से क्रिश्चियनिटी फैला रहे हैं। हम अपनी बदअखलाकियों, बेतरतीबियों, झूठ को सच, सच को झूठ करने की वजह से सच्चे दीन को पीछे डाल रहे हैं। हमारे पास तो सोने पे सुहागा का मामला होता, अगर हम ये हक का पैगाम लेकर जाते और किरदार हमारे सादिक और अमीन होते। तो लिखिए, मेरा आपका हदफ क्या है? आप और मैं इल्म के लिए बैठते हैं ना इधर आके, हमने सच्ची सोसाइटियां बनानी है, हमने सादिक और अमीन बच्चे पैदा करने हैं, उस बच्चे की तरह के जिसको रास्ते में डाकुओं ने रोक लिया, कहा तुम्हारे पास कुछ पैसे हैं, कहा है, किधर है, कहा तलाशी ले लो, उन्होंने तलाशी ली, उनको कोई नहीं मिले, कहा तुम कहते थे पैसे हैं, है ही कोई नहीं, किधर हैं, तो कपड़ों के अंदर सिले हुए पैसे निकाल के दिखा दिए। डाकू बड़े हैरान हुए, कहा तुम ना भी हमें देते, हमें तो मिले ही नहीं थे, तुमने हमें क्यों बताया कि तुम्हारे पास पैसे हैं? कहा इसलिए कि जब माँ ने घर से निकाला था ना इल्म के लिए, तो एक नसीहत की थी कि बेटा झूठ नहीं बोलना। ये अमल तो आपने सुना ही होगा ना, उस बच्चे का ये सच बोलना, पैसे नहीं उसके हाथ से गए, वो डाकू मुसलमान हो गए। कि तुफ है तुम पे, शर्म है तुम पे, एक बच्चा जो इल्म के लिए जा रहा है तुम उसके पैसे ले रहे हो और वो सच बोल के तुम्हें पैसे दे रहा है। दिल बदल गया। इंग्लिश में एक जुमला बोलते हैं कि एक्शंस स्पीक्स लाउडर देन वर्ड्स, अमल लफ्जों से ऊंचा बोलता है। आज अगर आप और मैं अमल करने शुरू कर दें, हमें ज्यादा दावे करने और नारे लगाने की तो जरूरत नहीं। यहां फिर दुख के साथ कहूंगी कि आज दीन के नाम पे भी हमारे पास भड़के ज्यादा हैं। हम इतने बड़े, हम पहला इदारा, हमारी इतनी ब्रांचेस, हमारे इतने मेंबर्स, हम इस मुल्क में पहले, हम रिप्रेजेंटेटिव, हमारा गवर्नमेंट में नाम है, हमारा मीडिया में नाम है। भाई आपको मुबारक हो, हमें ये सब नहीं चाहिए। आपको दावे मुबारक, हमें काम मुबारक। काम करें, छोटे बनते रहे, काम करें, अल्लाह आपको नफा मंद कर देगा। जो लोग अपनी तारीफों के पुल बांधते रहते हैं ना, तो वही बात है उर्दू में कि जो गरजते हैं वो बरसते नहीं हैं। आप पहले ही इतने कॉन्शियस हैं, और अगर अल्लाह ने आपसे कोई बड़ा काम ले लिया तो आप तो शायद कुर्सी की बजाय मेज़ पर खड़े हो जाएंगे। तो लिहाजा अपना किरदार अच्छा करना है। आज के बाद आप अपने बच्चों को ये गोल दें, स्पेशली जिनके ग्रोइंग बच्चे हैं ना, जवान हो रहे हैं, टीनेजर हैं बचपन में, कि बेटा सादिक और अमीन बनना है तुमने। दो बच्चे हों किसी के, नाम रख लें, एक का सादिक एक का अमीन। क्यों? हमने इस सोसाइटी को दिखाना है कि हम बामकसद कौम है। और सच है कि जिसने कभी इंसानों से नहीं झूठ बोला वो अल्लाह से कैसे बोलेगा, जिसने मामलात में कभी ऊंच नीच नहीं की वो अल्लाह ताला के साथ कैसे झूठ बोलेगा, अल्लाह ताला के साथ मामला खराब कैसे होगा। और आप देखिए कि नबी सल्लम के खुल्क अजीम की तायद कुरान पाक की आयात में है, जो कुफारे मक्का के अल्लाह के नबी पर जुनून के इल्ज़ाम में अल्लाह ताला ने नाजिल फरमाई। सूरत कलम 29वें पारे की दूसरी सूरत है। नून वल कलम वमा यस्तुरून, मान तबी नेमती रब्बी कभी मजनून, व इन्नक लअला खुलुकिन अजीम। नून कलम, और हर उस चीज़ की मैं कसम खाता हूँ जो कलम से लिखी जाती है, अल्लाह ताला की आप पर बहुत नेमत यानी बड़ी मेहरबानी है, क्या आप मजनून नहीं हैं और बेशक आप खुल्क अजीम पर फायज़ हैं। सूरत कलम की पहली चार आयतें। अब आप देखिए, थोड़ा सा आपको इस्लाम का मिजाज भी यहाँ समझ आता है। पहली वही, पहला लफ्ज़ शरीयत का क्या है? आप कह लें पहली ईंट इस्लाम की इमारत की क्या थी? इकरा, पढ़ो, टू रीड। कैसा पढ़ो? बिस्मी रब्बी का, रब के नाम के साथ। यानी तुम्हारी दीनी तालीम हो बच्चों को या दुनियावी तालीम हो, उसका खुलासा अल्लाह से जोड़ना हो। बस लोग कहते हैं हम बच्चों को दीनी तालीम दें कि दुनियावी दें, यहाँ तो हर ये सवाल ही कोई नहीं है, लोग कहते हैं दुनियावी देनी है। लेकिन जो बच्चों को इस्लामिक मदारस और इस्लामी स्कूलों में डालते हैं कहीं ऐसी जगहों पर, तो वो ये क्वेश्चन करते हैं कि अच्छा क्या आप दीन की तालीम दें, सिर्फ दुनिया ना पढ़ाएं, स्कूलों में ना भेजें? तो उसका जवाब है आप दीन की तालीम दें या दुनिया की दें, बच्चे को अल्लाह से जोड़ दें। साइंस टीचर क्या बच्चे को अल्लाह से जोड़ सकता है? बिल्कुल जोड़ सकता है। इन नफी खल्कि समावाती वलर्दि वख्तिलाफि लैलि वन्नहार, वो जमीन और आसमान के राज बताता बताता उसको अल्लाह से जोड़ देगा। आज के दौर का एक बहुत बड़ा चैलेंज आपको पता क्या है? अच्छे टीचर्स प्रोड्यूस करो, वो टीचर्स जो पहले खुद अल्लाह से जुड़े हों। और ये मेरा अपना ईमान है, जो टीचर खुद अल्लाह से प्यार करता है ना, वो बच्चों को भी करना सिखा देता है। जो अल्लाह से डरता है वो दूसरों को भी सिखाता है। आज अगर हम अपने बच्चों को ऐसे टीचर्स के हवाले करते हैं कि जिनके कपड़े ही पूरे नहीं हैं, जिनके वीकेंड्स पता नहीं कहाँ गुजरते हैं, और जो खाते के हैं, आपने कभी सोचा कि आपका बच्चा हफ्ते में 7 दिन जब ऐसी शख्सियात से मिल के देख कर आता है तो क्या वो उसके अंदर इन्फ्यूज़ नहीं होती, उसके अंदर जाती हैं? और अगर टीचर अल्लाह से प्यार करे, यकीन करें वो ज्योग्राफी भी पढ़ाएगा तो बच्चे को अल्लाह का प्यार देगा। और कई मैंने ऐसे देखे कुरान पढ़ा के भी अल्लाह का प्यार नहीं दे पाते, वो और ही अल्लाह से दूर कराते हैं। तो उस ऐसे दौर में अच्छे उस्तादों को प्रोड्यूस करना ज़रूरी है। वो कहाँ से बनेंगे जी? अच्छे उस्ताद किस यूनिवर्सिटी में बनते हैं? कोई ट्रेनिंग सेंटर, कोई ऑक्सफोर्ड यूनिवर्सिटी, वो मदरसा है। आप एक क्राइटेरियन बना लें कि मैंने इसलिए कुरान पढ़ना है, मैंने अपने अंदर इस सारे दर्द को समाना है ताकि कल मैं अच्छी टीचर बन सकूं। आप बच्चों को पढ़ाएं, उससे पहले आप खुद पढ़ें। मैंने देखा है जो कुरान से खुद नहीं गुजरे होते ना, वो ज़्यादा देर चल नहीं पाते हैं। ज़रा सा झटका आता है, उतर जाते हैं। कुर्बानियाँ ही नहीं देनी आती कुरान पढ़े बगैर, क्योंकि पढ़ने के दौरान जिन्होंने कुर्बानियाँ दी होती हैं ना, वो बाद में पढ़ाने के दौरान भी दे लेते हैं। और जिन्होंने अल्लाह के हुक्म से पढ़ने के दौरान ही छुट्टियां की होंगी, आधा पढ़ा होगा आधा नहीं, वो कभी भी नहीं पढ़ाएंगे, वो पढ़ाएंगे भी फिर ऐसे ही, वो सारी उम्र जमते ही नहीं है, लुढ़क पुढ़क के इधर से उधर दीन को और भी ज़्यादा चूँचू का मरगूला बना देते हैं। काम शुरू बड़े शौक से करेंगे, छोड़ देंगे। वक्त की पाबंदी उनके लिए मुहाल होगी, पाबंदियाँ और रूल्स नहीं बर्दाश्त कर सकते। तो ये हर एक का एक वसफ होता है, वो जितना ले ले। लेकिन अच्छा अखलाक क्या होता है, ज़रा एक बड़ा खूबसूरत पैराग्राफ सुनिएगा। जो मजनू होता है इसका तो कोई अखलाक ही नहीं होता, ना तो इसकी गालियों की किसी को परवाह होती है और ना इस बात की कि वो किसी पर थूक दे या पत्थर मारे। ऐसे ही है ना, लोग दीवानों और पागलों और मजनुओं से कोई अच्छी बातें तो नहीं एक्सपेक्ट करते। लेकिन यहाँ ऐसा नहीं है, बल्कि आपके अखलाक को तो सारी दुनिया तस्लीम करती है, इसलिए कि आप खुलक़े अजीम पर फायज़ हैं। मालूम ये हुआ कि एक तरफ जुनून है और एक तरफ फहमो शऊर, मार्फत व अक्ल व आगही, फरासत व नसीहत और बसीरत की जो मेराज है, इस कामली जहूर खुलक़े अजीम की शक्ल में नज़र आता है। जिस तरह जहालत का जहूर दीवानगी की शक्ल में आता है, इसको हाईलाइट करें। जाहिल जो होता है ना, ये बाद में दीवाना बन जाता है। इसीलिए नबी सल्लम ने अपनी नबूवत का मकसद भी अखलाक की तकमील बताया। आपने फरमाया, बुइस्तु लिउतम्मिमा मकारिमल अखलाक, मैं अखलाक की करामतों और बुलंदियों को मेराज तक पहुंचाने के लिए मबूस किया गया हूं। ये नहीं कहा कि मैं तुम्हें नमाज सिखाने के लिए मबूस किया गया हूं, ये नहीं कहा कि मैं तुम्हें रोजे रखने और हज का तरीका सिखाने के लिए मबूस किया गया हूं। ये तो है, ये तो साइड के पॉइंट्स हैं। मकसद, गोल क्या है? अखलाक को बुलंद किया जाए। और आपको पता है कि नमाज भी अखलाक सिखाती है। 15 मिनट तो आप चुप रहते ही हैं ना, कम अज कम, ना झूठ बोलते हैं, ना गीबत करते हैं, ना पटर पटर बोलते हैं, ना आप इधर की उधर उधर की इधर लगाते हैं। तो हर दिन 15-15 मिनट हर नमाज के लगा लें तो 1 घंटा 25 मिनट आपने अच्छा अखलाक सीख ही लिया, जिसमें आप दूसरों को सताते नहीं हैं। तो हर इबादत हमारी किरदार साजी करती है, करेक्टर बिल्डिंग करती है। इरशाद नबवी है, इन्न मिन खियारिकुम अहसनकुम खुलुका, तुम में से सबसे बेहतर इंसान वो हैं जिनका अखलाक सबसे अच्छा है। हज़रत मास बिन जबल को नबी सल्लम ने यमन का खलीफा बनाकर रुख्सत किया तो इनको आपने नसीहत करते हुए फरमाया, या मास अहसन खुलुका लिन्नास, ए मास लोगों के साथ अच्छे अखलाक के साथ रहना। देखिए खलीफा बना रहे थे, बड़े बना रहे थे ना, लीडर कह लीजिए या अमीर कह लीजिए या मुंतजिम कह लीजिए, जिम्मेदार कह लीजिए। कहा लोगों के साथ अखलाक अच्छा रखना, क्योंकि कुर्सी का नशा बड़ा होता है, अथॉरिटी के साथ ही बद अखलाकी आने लगती है बाज़ुकात, ख़ासतौर पे जब तस्किया ना हो। फिर आपने फरमाया, खैरुकुम खैरुकुम लिया अहली, तुम में से सबसे बेहतर इंसान वो है जो अपने घर वालों के लिए अच्छा हो। वाना खैरुकुम लिया अहली, और मैं तुम में से सबसे ज़्यादा अपने घर वालों के लिए अच्छा हूँ। ये जो लफ्ज़ है ना लिया अहली आखिरी, तो हा को खा में बदलें, अहल जैसे शुरू में अहल है। आपने फरमाया कि मैं अपने घर वालों में सबसे अच्छा हूँ। अच्छा ये क्यों है भाई, इसका भी एक क्वेश्चन बनाए, घर वालों के साथ अखलाक वाले को सबसे अच्छा क्यों कहा गया? वजह इसलिए कि बाहर वाले तो कभी कभी मिलते हैं, पहली वजह, घर वाले तो हर वक्त होंगे। फिर दूसरी वजह, घर वाले अमूमन दबे होते हैं, बीवी है, बच्चे हैं, तो दबे हुओं के साथ अच्छा रहना असल अखलाक ही है। अपने से ऊंचों से तो बल्कि हम दबते हैं, ऐसे ही है, हम उनसे मरूब होते हैं, उनके रोब में आते हैं। बाहर वालों से ड्राइंग रूम मैनर्स या बिजनेस मैनर्स बहुत अच्छे होते हैं लोगों के, घर में असल खुलती है, गुस्सा भी ज़्यादा लोगों को घर में ही आके आता है। वजह, बाहर डांट खाई होती है, घर में आके खिला देते हैं, रोब चलता है ना। तो जो किसी के सामने अकड़ सके और वो ना अकड़े, वो बाखलाक है। इंसान के अखलाक का असल मुजाहरा वहाँ होता है, मुजाहरा मीन यानी इजहार, जहाँ इसको ज़रा सा इख्तियार हासिल हो। इसके अखलाक का पता या तो मातहतों यानी सब कोऑर्डिनेट्स के साथ या सब ऑर्डिनेट्स के साथ चलता है, या अपनी बीवी बच्चों के साथ। तो मतलब ये है कि जब इंसान के पास इख्तियार और ताकत भी हो, तो वह अपनी ताकत और इख्तियार यानी अथॉरिटी को किस तरह इस्तेमाल करता है। एक शख्स था तो ज़ुबान का तेज़ था, बोलता था, गुस्सा करता था अपने कुलीग्स के और अपने जो मातहत थे उनके साथ। फिर उसका तबादला हुआ तो एक पार्टी रखी लोगों ने उसके एजाज़ में, तो उसने अपने पीएन को कहा कि मुझे माफ़ कर देना, मैं अक्सर तुम्हारे सामने गुस्से में बोल देता था, कभी कुछ गालियाँ भी दे देता था। तो वो जो पीएन था ना, उसने कहा, कोई बात नहीं साहब, हिसाब बराबर है। कहा, कैसे बराबर है? कहा, आप मुझे ऊंची गालियाँ देते थे, मैं आपको दिल में दे लेता था। तो कभी भी किसी के साथ आप बदतमीजी करें ना, जब आपके पास इख्तियार है। आप टीचर बने, आप कहते हैं इस शागिर्द ने क्या कहना, जो मर्जी बोलो चीखो। आप किसी जगह जिम्मेदार हैं, आप कहते हैं आप इनकी बेइज्जती कर दो, कर दे। बस ज़्यादा ज़्यादा ये होगा कि आपको उस दूसरे की आवाज़ नहीं आएगी, वो आपको आपसे भी ज़्यादा डांट रहा होगा। तो कभी किसी के साथ ज्यादती ना करें। एक बात याद रखें कि अपना अखलाक नहीं ख़राब करना, कोई काम करे ना करे, आप सोचें इसके नसीब में ही नहीं है, लेकिन मैं क्यों बुरी बनूँ? ताना, इल्ज़ाम, डांट, गुस्सा, तंज, ये तीर हैं। आप बैठे हैं और आपकी कुर्सी के नीचे से कोई छोटी सी पिन आपको अगर मुसलसल चुभेगी ना, तो क्या होगा? आप बेचैन होंगे। वल्लाही इस कुर्सी के ऊपर लगी हुई पिन से ज़्यादा लोगों की बातें चुभती हैं। ताने का तो लफ्ज़ी माना ही तीर मारना होता है। तो अपनी ज़ुबान से कभी किसी को ताना ना दें। अच्छा जी, बड़े हैं आप, आ गए आप, भाई क्या आ गए आप। पास हम कल्चरली भी इस तरह की बातें कर देते हैं, 900 चूहे खा के बिल्ली हज को गई। तो दीनदार का अखलाक कितना आला होना चाहिए कि साल पूरा किसी के पास बैठा रहे, लेकिन कभी कोई ऐसी नेगेटिव बात ना बोले ना पूछे जिससे अगले का दिल दुखे। और मैंने तो एक मेयार बनाया हुआ अपने लिए भी, आपको भी वही बताती हूँ। मैं किसी से कोई बात को रहती हूँ, पूछती हूँ, और मुझे उसकी वो बात पता भी लग जाती है, तो मेरी सेहत पे फर्क क्या पड़ेगा? सोचिए जरा, वो बातें पूछे ही ना जो कोई खुद ना बताए। हदीस में आता है, मिन हुस्निल इस्लामी तर्कुहु मा ला यानी, किसी इंसान के इस्लाम का हुसन ये है कि बेमकसद चीज़ों को छोड़ दे। मिर्ज़ा गालिब को किसी ने कहा कि आपको बताया आपके मसाई ने खीर पकाई है, तो कहा मुझे क्या? कहा नहीं, मुझे पता चला वो आपको भी भेजेगा। कहा फिर आपको क्या? ये है माला यानी, आपको क्या लगे किसी ने क्या पकाया है? अच्छा, हमारे कल्चर में कहते हैं क्या खा के आए हैं, हो सकता है उसने कुछ ना खाया हो। अच्छा, हो सकता है कल की रखी हुई दाल खा ली है, फिर कहेंगे अच्छा कल भी दाल खाई थी। अच्छा, दाल तो पुरानी हो जाए तो पेट में दर्द होता है। हाँ भाई, तुक्के सवाल पूछते हैं। अच्छा बेटी, इसका रिश्ता हो गया? नहीं हुआ। अच्छा, रिश्ते आते हैं? अच्छा, कहीं इरादा तो होगा। अब एक हो सकता है खुद ही दुखी है, किसी की बच्ची अभी 25 साल की होगी, रिश्ता नहीं आया, अल्लाह का हुक्म है। आप ये सवाल करें, लोग आपसे कतराना शुरू कर देंगे, इतने बेजरर हो जाएं कि दुश्मन भी आपकी टेबल पे आके बैठे तो उसे को बताओ कि इसे मुझे कोई चुभती भी बात नहीं कहनी। इस तरह घुलें जैसे सॉफ्ट मीठा पानी है ना, चीनी उसमें घुल जाती है। हमने वो रोड़ा नहीं बनना कि जिधर गए उसको कोई दुखी बात करके ही वहां से उठे और वो हमारी जुबान का सिर्फ चस्का होता है। यकीन करें, आप ऐसे बन जाएं जैसे सूरज, चांद, हवा, सितारे, फल, फूल, खुशबू है। ये कुछ नहीं छेड़ते हमें, बस खुशबू देते हैं, हवा देते हैं, पानी देते हैं, आप देने वाले बन जाएं। मसरूफ कर लें, बेस्तुके सवाल पूछे ही ना। इमाम मालिक से किसी ने कहा, माँ उमरू का, आपकी उम्र क्या है? तो कहा, माँ युगनी का। तुझे इससे क्या फर्क पड़ेगा? बात समझिए ना, ना बेतुक्का सवाल पूछे और ना बेतुक्के सवाल का जवाब दें, और आप देखेंगे कि हमारा ज्यादा वकीलो काल में गुजरता है। एक टेबल पे बैठेंगे, अच्छा कितने बच्चे हैं, अच्छा क्या करते हैं, किधर जाते हैं, उधर से उठ के दूसरे में जाएंगे, 5 मिनट में पूछें वो पहले वालों ने क्या बताया, याद ही कुछ नहीं होता। इतनी एनर्जी आपके पास है, जैसे कि गाड़ी ऐसे ही घुमाते रहे, पेट्रोल जाया होता रहे, हमें केयर ही नहीं होती कि पेट्रोल जाया हो रहा है। ऐसे ही बिजली जल रही है, कोई बैठा भी नहीं हुआ, बल्ब जल रहा है, हम कहते हैं इट्स ओके। इसी तरह याद रखिए, लोग अपनी एनर्जीज को भी जाया करते हैं। आप कहते हैं मैंने आधी रोटी इतनी मुश्किल से बना के खाई, अब ये मैं ये उल्टे सीधे सवाल पूछने में ये एनर्जी लगा दूं। तो सेव योर रिसोर्सेस, बोलने से पहले सोचें, ये जो मैं बोलने लगी हूं क्या इसकी जरूरत है, और ये बोलना किसी को खुशी देगा या नुकसान। आप देखेंगे किसी पे आपको इतना गुस्सा आएगा ना, लेकिन आप खामोश हो जाएं, सब्र करें, फिर आप सोचें अच्छा ये अब आएगा तो मैं इससे गुस्से में बोलूंगी तो मेरे इन लफ्ज़ों से कोई इसके दिल पे फूल गिरेंगे। और वक्त तो गुजर गया, खामोश रहती हूँ। आप देखेंगे जब आप अगले को नहीं पूछेंगे ना, तो वो फौरन गिल्ट में आ जाएगा, हाँ मुझसे देर हो गई, मैंने ज्यादती की, मैंने ऐसे किया। हम जब अगले को मनाते हैं ना, तुमने ये किया वो किया, तो अगला रिजिस्ट करेगा, और जब हम अगले को साइड देते हैं ना, तो अगला कहते नहीं कसूर मेरा भी था। तो अपने आप को बेजरर बनाना, बाखलाक बनाना है। कभी लोगों को चुभोएं नहीं। आप ये कहा करें कि मुझे क्या, अल्लाह ने मेरे जिम्मे तो ये चीज़ें नहीं लगाई कि मैं किसी को हिदायत पर डालूं। और सबसे बड़ी बद अखलाकी आपको पता क्या है, जो तबलीग के नाम पे हम करते हैं, और उस बद अखलाकी में हम बल्कि दीन का रंग इस्तेमाल करते हैं। ओ मुनाफिको, ओ जालिमो, अल्लाह तुम्हें पूछेगा, मुक्के मार मार के हाथ भी तोड़ते हैं, टेबल पे भी निशान पड़ते हैं। भाई आपने जिम्मेदारी ली है, ठेका लिया है कि लोगों को हिदायत दे के ही आ जाएंगे। तो हमेशा लोगों से अपना अखलाक अच्छा रखें। उस वक्त कहा करें मेरी बला से, मुझे क्या, मट्टी डालो, इंसान होने के नाते मेरे मुझे इसने क्या दुख दिया, हो गया अपना नुकसान किया तो किया होगा, मेरा क्या जाता है। और याद रखे जो किसी जगह कोई कमी बेशी करता है उसको खुद ही बड़ा गिल्ट होता है। तो बेतुके सवाल ना पूछे, बहुत बोले ना, जो बहुत बोलता है ना लोग उससे भी भागते हैं। सुने ज्यादा बोले कम, अक्सर लोग अपना दुख सुनाना चाहते हैं। आप सुनने वाले बन जाए, देखिए आपके कितने लोग गर्विदा होंगे, 10 मिनट आधा घंटा बोल बाल के वो फ्रेश होके उठ जाएंगे, वो कहेंगे कि आपको बात सुना के बड़ा मजा आया, हालांकि आप कहते हैं मैंने तो कोई 2-4 जुमले भी नहीं बोले, हासिल में वो अपना गुबार निकाल चुके। तो ये छोटी छोटी चीजें आप रख के देखें, इससे इंशाल्लाह आपको फायदा होगा। एक आखिरी बात करके आगे जाऊं कि बाज दफा हम अपने बच्चों के साथ बड़े बेअखलाके बन जाते हैं, ताने मेने इल्जाम, तुम न खट्टू, तुम न कम्मे, तुम ये तुम वो। अगर अक्लमंद हो ना बच्चा, तो आगे से कि अम्मी फिर मुझे ऐसा क्यों पैदा किया था आपने, अच्छा पैदा कर लेती, आपने एक डफर बच्चा ही पैदा करना था। कभी भी अपने बच्चों का अखलाक ना बिगाड़े। जिन बच्चों को ताने मिलते हैं ना, वो बड़े होकर ताने देने लगते हैं। आप बच्चों में तजस्सुस की आदत डाल देते हैं, वो देखिए तजस्सुस शुरू हो जाएंगे, जहाँ जाएंगे वो कंसुइयाँ लेंगे। बच्चा घर आया, मिसाल है रात सो के आया नानी के घर, दादी के घर, क्या खाया था, क्या पिया था, नानी ने ये दिया था, खाला ने ये पूछा था, बस उसको आदत पड़ जाएगी। जब कहीं जाएगा ना, वहाँ की चीज़ें नोट करके लाएगा, क्योंकि जाके माँ ने पूछनी और मैंने सुनानी है। बच्चों को बहुत बड़े दिल वाला बना के पालें, इंशाल्लाह आप देखेंगे कि ये एक पॉजिटिव शहरी होंगे, और वो एथिक्स इनको दें कि ये दुनिया में कहीं भी चले जाएं तो खुशबू वाले फूल की तरह अपनी खुशबू दें। अब हम देखते हैं कि अखलाक के लिहाज से इंसानी आमाल की अकसाम। नबी सल्लम ने इरशाद फरमाया कि इंसानी आमाल की 3 अकसाम होती हैं, 3 different kinds ऑफ डीड्स। पहली किस्म जिसकी अल्लाह को कोई परवाह नहीं, यानी हकूकुल्ला, अगर नमाज रोजे में कमी कर दी गई तो फरमाया जिसको चाहूंगा बख्श दूंगा, यानी फर्स्ट थिंग जिनका सरासर ताल्लुक अल्लाह ताला के साथ है। दूसरी किस्म ऐसी है जिसे अल्लाह कभी माफ नहीं करेंगे, और वो है शिर्क। पहली क्या है, माफ करेगा, दूसरी कभी भी माफ नहीं करेगा। ये हकूकुल्लाह की 2 अकसाम है इंसानी अमाल के लिहाज से, एक इबादात में है और दूसरा शिर्क। تیسری قسم وہ ہے جس کے بارے میں فرمائے اس کو تو میں کسی صورت میں معاف نہیں کروں گا جب تک اس کا پورا پورا حساب نہ لے لوں، اور وہ ہے حقوق العباد یعنی اخلاقیات. بات واضح؟ آپ تھوڑا سا اس پہ مزید سمجھ لیں. قیامت کے مراحل آپ کی آنکھوں میں کلیئر ہے؟ موت، پھر قبر، برزخ، پھر قیامت، پھر حشر نشر، پل سرات، پھر کہیں جا کے جنت جہنم ہے نا. آپ ان سارے مراحل کو رکھیں. اس کا ایک میپ بھی ہے، اس پہ درس بھی دیا دو تین بار کہ کہاں کب کیا ہوگا. بک بھی پوری پڑھائی تھی قیامت کا بیان، اس میں بھی یہ ڈیٹیلز ہیں. لیکن یہاں جو بات آپ کو احساس دینا چاہوں گی وہ کیا ہے، سارے مرحلوں میں سے انسان پاس ہو گیا الحمدللہ، قبر سے بھی آزاد، میدان حشر میں بھی آزاد، آپ کہہ لیجئے کہ حوض کوثر کا پانی بھی پی لیا، سارے مرحلوں کے بعد پل صراط آ گئی، اس پہ سے بھی گزر گیا. بالکل پل صراط کے ساتھ ایک جگہ ہے جس کو آپ پل صراط کا آخری مقام کہہ لیں. بالکل آپ امیجینیشن میں لائیں کہ یہ میدان ہے، اس کے اوپر پل لگا ہے اور پل کے آخر میں جنت ہے، جہنم کے اوپر پڑا ہوا ہے. پورا پل آپ نے روتے دھوتے یا جیسے بھی گزار ہی لیا ہے سورہ حدید کی آیتوں کی روشنی میں، آخر میں گڑے، بس آپ سمجھے کہ اس کے بعد آپ نے جنت کے دروازے میں پاؤں رکھنا ہے. ظاہر ہے وہاں تک کون پہنچے گا جس کے سارے مرحلے کلیئر ہو گئے. سیکیورٹیز کو ذہن میں لائیں، ایئرپورٹ کو لائیں کہ جہاز کے دروازے سے پہلے سارے مرحلے ہو گئے، آپ کہتے ہیں بس اب جہاز میں انٹر ہونا ہے، وہاں روک لیا جائے گا لوگوں کو. اس مقام کا نام ہے قنطرہ، پل کو کہتے ہیں، ڈھیر کو کہتے ہیں، ہیپ. قرآن میں آتا ہے قنطار من الذہب والفضہ، سورہ آل عمران میں فرمایا یہ وہ مقام ہے جہاں لوگوں کے ساتھ معاملات کا حساب ہوگا. حقوق العباد والے وہاں کھڑے ہوں گے، تانے دیے، الزام لیے، بہتان لگائے، جھوٹ بولے، کمی کی، بیشی کی، زیادتی کی، وہاں لوگ کھڑے ہیں آپ کے پاس، بھائی میں تو جنت میں جا رہا ہوں، فرشتوں یہ کون ہے؟ کہا اللہ نے تو اجازت دے دی، آپ ان سے نبٹ لیں. اور وہاں لوگ کھڑے ہم سے حساب لے رہے ہیں کہ اس نے مجھے گالی دی تھی، اس نے میرے پہ الزام لگایا تھا، مجھے چھوڑا تھا، مجھے پکڑا تھا، میرے ساتھ یہ معاملہ ہوا. جب تک وہاں معاملے سیٹ نہیں ہوں گے آپ جنت میں نہیں جا سکتے. کئی دفعہ ایسا ہوتا ہے نا کہ آپ ویزا لگوا رہے ہیں عمرے کا، سارے مرحلے طے ہو گئے، آخر میں پھنس گئے. وہ کہتے ہیں نہیں آپ کا تو پاسپورٹ ایکسپائر ہونے والا، نہیں نہیں آپ نہیں جا سکتے، آپ کے تو ویزے میں یہ گڑبڑ ہو گئی ہے. سب کو پتہ ہے یہ ایک ملک سے دوسرے ملکوں میں کیا ٹرمز چلتی ہیں، جنت کا ویزا ریجیکٹ ہونے کے چانسز ہیں کنترا پہ کھڑے ہو کر، اور وجہ حقوق اللہ نہیں ہے، حقوق العباد ہے. سب سے مشکل جو معاملہ ہے نا وہ لوگوں کے ساتھ ہے. اور یاد رکھیے ہم لوگوں کے معاملے میں اتنے چرب زبان ہوتے ہیں، اتنا بولتے ہیں، اتنا بولتے ہیں، ہم کہتے ہیں بس آج صفائی پیش کروں گی. آپ دیکھیں ایک لڑکی روٹھی ہوئی بیٹھی ہے گھر میں، آپ جاتے ہیں آپ کہتے ہیں کیا حال ہے، کہتے ہیں چھوڑو بیکار لوگوں سے واسطہ پڑا. پھر وہ جو چاہے بولے، سسرال کے بارے میں، نندوں کے بارے میں، شوہر کے بارے میں، اور ہم کیا کہتے ہیں دنیا کی مظلوم ترین عورت یہی لڑکی ہے بیچاری جو میری دوست کی بیٹی ہے. واللہ ہی ایک جملہ بھی اگر آپ نے ایسا بول دیا جو حقیقت نہیں ہے آپ پکڑے جائیں گے. حدیث میں تو جب تک دونوں کی بات نہ سنو، ایک کو مشورہ بھی نہ دو، رائے بھی نہ قائم کرو. اور دوسری بات، جس شوق سے لوگ سناتے ہیں اپنے ساتھ ظلموں کی داستان، اپنی کہانی بھول جاتے ہیں، ہم نے بھی کچھ کیا ہوگا. تو یہ ہمارے کلچر کی بات ہے، ہم ہمیشہ اس کو دکھی کہتے ہیں جو ہمیں کہانی سنا رہا ہوتا ہے. لڑکی ہے نا تو یہ بیچاری مظلوم ہی ہوگی، لڑکا تھا نا وہ نقدرہ ہی ہوگا. کیا مطلب ہے؟ کیا کوئی سارے مرد بیوقوف ہوتے ہیں، سارے گھر توڑنے والے ہوتے ہیں؟ تو انسانوں کے معاملے میں 10 دفعہ سوچیں پھر بولیں. میں آپ کو ایک بس یہ نصیحت کر دیتی ہوں، نہ بولیں نہ سنیں، اور اگر کوئی مجبور کرے تو کہنا اچھا آپ کی بات تو سنی ہے، مجھے نمبر دیں، میں آپ کے دوسرے ساتھی سے بھی پوچھ کے بات کر کے پھر آپ کو رائے دے سکتی ہوں. بول کے اپنے آپ کو سچا کرنا بہت بڑی بات ہے. اگلے سیشن میں انشاءاللہ ہم وہ خرابیاں دیکھیں گے جس کی وجہ سے اخلاق بگڑتا ہے، کیونکہ ہمارے اخلاق ہی تو بگڑے ہوئے ہیں، تبھی تو حالت خراب ہے. یقین کریں، برے سے برے ماحول میں بھی آپ خوش رہ سکتے ہیں، شرط ایک ہے، آپ صابر ہوں، حکمت ہو اور آپ کا اپنا اخلاق اچھا ہو. چھوٹی سی بات پہ یہ آگ کیوں لگ جاتی ہے؟ ایک چنگاری جلتی ہے، گھر پورا جل جاتا ہے. میں اکثر سوچتی ہوں کہ اگر ہم اپنے بچے بچیوں کی تربیت میں ان اخلاقیات کو بنیاد بنائیں جو اسلام نے سکھائے ہیں، تو آدھے سے زیادہ گھر نہ ٹوٹے، آدھے سے زیادہ بچے محروم نہ ہوں. لیکن ہم بس جس سوسائٹی میں جیتے ہیں نا، میں، میری ذات، میری بات، تو اخلاق کہہ لیجئے کہ بندے کا مشکل ترین پیپر ہے. میں اپنے ذہن سے اسی کو سوچتی ہوں کہ ڈفرینٹ سبجیکٹس ہوتے ہیں نا، آپ کے بھی ہوتے تھے، ہوں گے، میرے بھی تھے. بہت سارے لوگوں کو میتھمیٹکس مشکل لگتا ہے، کچھ کو انگلش مشکل لگتی ہے، کسی کو جغرافی مشکل لگتی ہے. پرسیپشن کیا ہے عموماً؟ حساب کا پیپر بڑا مشکل ہوتا ہے، انگلش کا بھی مشکل ہوتا ہے. میں آپ کو یہی کہہ سکتی ہوں کہ آخرت کے حساب کتاب میں سب سے مشکل پیپر حقوق العباد کا پیپر ہے. اسی پہ اب اگلے دنوں میں ہم نے ڈیٹیل سے بات کرنی ہے. علم اسی لیے تو روشنی ہے کہ اس کے ساتھ ساتھ ہمارے اللہ سے بھی تعلقات اچھے ہو جاتے ہیں اور اللہ تعالیٰ کے بندوں کے ساتھ بھی اچھے ہو جاتے ہیں. آپ ڈرتے ہیں، دیکھیے اللہ کے ساتھ تعلق آسان ہے، بندوں کے ساتھ تعلق مشکل ہے، کیونکہ بندے برابر کے ہوتے ہیں، سامنے کھڑے دکھتے ہیں. اللہ تعالیٰ کا تو ایک روب ہے دلوں پہ، الحمدللہ. تو اپنے آپ کو بے ضرر بنائیں. میں اور آپ اپنی خرابیوں کو چنیں گے. انشاءاللہ اگلے سیشن میں ہم اپنی اخلاقی خرابیوں کو لیں گے، یہاں تھوڑی ہی ہم کچھ اور پہ بھی بات کریں گے. اور جس دن ہمیں اپنی اصل صورت دکھتی ہے نا، یقین کریں آئینہ دیکھنے کو دل نہیں کرتا. ہم ساری زندگی کے مظلوم بنے ہوئے ہیں. جب ہم وہ پڑھیں گے تو ہمیں لگے گا، اچھا مظلوم تو میں بھی، اتنی کوئی نہیں، ظلم میں نے بھی کچھ کم نہیں کیا. آپ کسی بھی انسان کو دیکھیں، اور عمومی جو بدنام رشتے ہیں نا، وہ ساس اور بہو کا ہے. آپ بہو کے پاس بیٹھیں، تھوڑی دیر بات سنیں، تو آپ کہیں گے اتنی ظالم عورت اس کو ملی ایز اے ساس. کسی موقع پہ آپ کو اسی کی ساس سے موقع مل جائے بات کرنے کا، تو وہ ٹپ ٹپ آنسو بہائے گی کہ اتنے ارمانوں سے بیاہ کر لائی تھی، دیکھو اس بچی نے کیا کرتوت کیے. اور دونوں کے پیچھے بات اخلاق کی ہے. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم سب کے اخلاق اچھے کریں.